أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي لا يبلغ مدحته القائلون ولا يحصي نعماه العادون ولا يؤدي حقه المجتهدون. الذي بعد فلا يرى وقرب فشهد النجوى تبارك وتعالى، والصلاة والسلام على سيد الأنبياء وخاتم المرسلين وشفيع المذنبين سيدنا ونبينا بالقاسم محمد. ولأهل بيته الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. واللعنة الدائمة الباقية لعدائهم ومنكر فضائلهم وغاصب حقوقهم من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله سبحانه وتعالى في كتابه الكريم: إن الدين عند الله الإسلام. صلوات عليك. خدا بند عالم کا شکر ہے کہ ہم سب کو اس نے یہ توفیق دی ہے کہ ہم محمد آل محمد سے وابستہ رہیں، اور جو ہماری ذمہ داری ہے مودت قربا کے عنوان سے، اس کو ہم مختلف طریقے سے پورا کرتے ہیں، ان کی خوشی میں خوشی مناتے ہیں اور ان کے غم میں غم مناتے ہیں. یہ سلسلہ سلسلے مجالس فاطمیہ جناب سیدہ کے سلسلے میں منعقد ہوتی ہیں، اور یہ جو مجالس کا سلسلہ ہے، کئی سال سے ہم آپ حضرات کی خدمت میں ہیں. مختلف موضوعات پہ ہم نے گفتگو کی ہے، کہیں تاریخی پہلو پر تفصیلی گفتگو فدک پہ ہوئی ہے، جناب سیدہ کے فضائل کے حوالے سے گفتگو ہوئی ہے، اہل بیت کے مقام و منزلت کے سلسلے میں گفتگو ہوئی ہے، نہج البلاغہ اور بی بی کے خطبے کے حوالے سے بھی بہت گفتگو رہی ہے، یہاں تک کہ ایک سلسلہ جو تین مجلسوں کا تھا، اس میں ہم نے فیملی لائف کو بھی تفصیلاً خصوصاً ہسبینڈ وائف کے میرج کانٹیکس کے لحاظ سے بیوی بی کی سیرت میں اس مسئلے کو ہم نے آپ کے سامنے پیش کیا تھا. تو مختلف ڈائمنشن سے ہم نے مختلف مسائل پہ گفتگو کی ہے. اس سال جو ہم نے سلیکٹ کیا ہے موضوع، وہ ذرا انیوژول ہے، ہمارے لیے بھی انیوژول تھا، اور یقیناً آپ بھی سوچیں گے کہ کیا پڑھنے والے ہیں. ان پانچ مجالس کا عنوان ہے حیا، اور ہم حالات حاضرہ کو ذہن میں رکھتے ہوئے، اسپیشلی یہ پرائیویٹ سے لے کے پبلک سیکٹر میں جہاں سیکشل ہیراسمنٹ کی باتیں سامنے آ رہی ہیں، اس پس منظر میں ہم چاہیں گے کہ ہم اپنے دین کی اہمیت کو سمجھیں، کہ یہ ماڈرن لائف جو ہے اور دنیا بہت دور ہے ان ویلیوز سے جو اسلام نے آج سے 14 صدیوں پہلے پیش کیا ہے، اور اسی مسئلے کو ذرا ہم تفصیلاً بیان کریں گے. آج صرف ایک تمہیدی گفتگو ہوگی کہ حیا ہے کیا، اور اسلامی تعلیمات میں خصوصاً ہمارے یہاں علم اخلاق میں اس کی کیا پوزیشن ہے. بیسیکلی آج جو ہے وہ کنسیپچول گراؤنڈ جو ہے اس کو ہم اسٹیبلش کرنا چاہیں گے، پھر تفصیلی گفتگو ہوگی. آپ یقیناً اپنے جوانوں کو بھی کہے کہ آئیں، اگر انہیں اردو مکمل طور پہ سمجھ میں نہیں آتی ہے، اگر ہم انہیں دیکھیں گے تو شاید بیچ میں جو ہے انگریزی اصطلاحات اور الفاظ بھی اضافہ کر دیں گے زیادہ ہی، چونکہ یہ مسائل جو ہیں مبتلا بے مسائل ہیں، بہت ہی پریسنگ ایشوز ہیں، اور ہم لوگ اسی ادب و تہذیب کے دائرے میں رہ کے ممبر کے احترام کو ملحوظ خاطر رکھتے ہوئے اس مسئلے پر انشاءاللہ گفتگو ہوگی. صلوات پڑھنے لگتا ہوں. سب سے پہلے یہ حیا، یہ کون سی قدر ہے، اس کی پوزیشن کیا ہے ہماری زندگی میں، اور اس کو سمجھنے کے لیے بہرحال ہمیں قرآن اور اہل بیت کا سہارا لینا پڑے گا. خداوند عالم نے کائنات میں جو چیزیں پیدا کی ہیں ان کو علماء جو ہے تقریباً چار قسموں میں تقسیم کرتے ہیں. لوئسٹ ان دا لسٹ جمادات ہیں, اور اس کے بعد ہے نباتات, پھر ہے حیوانات, اور پھر ہے انسان. جہاں تک جمادات کی بات ہے اس سے مراد وہ چیزیں ہیں جو انینیمیٹ تھنگس, جن میں رشد و نمو کی گنجائش نہیں ہے, جن میں حرکت کی صلاحیت نہیں ہے. دے کین ناٹ موو فرام ون پلیس ٹو اندر. اور اس کے بعد پھر آپ نباتات کے لیول پہ آ جائیں, جسے ہم لوگ ویجیٹیشن کہتے ہیں. اس میں بہرحال رشد و نمو کی گنجائش ہوتی ہے, اس میں جمود نہیں ہے, اسٹیٹک نہیں ہے, انینیمیٹ نہیں ہے. پھر اس کے بعد مرحلہ ہے حیوانات کا. حیوانات میں بھی رشد و نمو کی بات ہے, اور نقل و انتقال کی بھی صلاحیت ہے. دے کین موو فرام ون پلیس ٹو اندر. اور سب سے آخر میں جو ہے در حقیقت انسان ہے, جس کو خداوند عالم نے افضل المخلوقات قرار دیا ہے. اور انسان کی فضیلت کی بنیاد در حقیقت وہ نعمت ہے جو خدا نے حیوانات کو نہیں دیے. جب حیوانات کو نہیں دیے تو نباتات اور جمادات میں وہ ہے ہی نہیں, اور اس کا نام در حقیقت ہے عقل. خداوند عالم نے قرآن میں مختلف مقامات پہ اس مسئلے کا ذکر کیا ہے, لیکن جس آیت کو آپ کے سامنے دو تین آیتیں ہیں مسلسل, سورہ مؤمنون, جہاں خداوند عالم ارشاد فرماتا ہے وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِنْ صَلَالَةٍ مِنْ طِينٍ, کہ ہم نے انسان کو مٹی سے پیدا کیا ہے, گیلی مٹی. یہ ہماری خلقت ہے, آدم کی خلقت اس طرح سے ہوئی تھی. ثم جعلناه نطفة في قرار مكين, صرف اس کے بعد پھر خداوند عالم نے خلقت کا سلسلہ جو جاری رکھا ہے کہ ایک محفوظ جگہ پہ, مراد رحم مادر ہے, نطفے کے طور پہ اسے قرار دیا ہے. ثم خلقنا النطفة علقة, اور پھر اس کے ڈیولپمنٹ میں ہم نے اس کو علقہ کے شکل میں, لوتھری کی شکر میں اس کو ہم نے چینج کیا. ثم خلقنا العلقۃ مضغۃ, پھر ہم نے اس کو ایک گوشت کی شکل اس میں دی. فخلقنا المضغۃ عظاما, اور پھر اس کے ڈیولپمنٹ میں وہ مرحلہ بھی آیا کہ اس کی ہڈیاں بھی بنی. فکسونا العظام لحما, یہاں تک کہ جب ہڈیاں بھی بن گئی تو پھر اس کے اوپر ہم نے اس کے جو جل یا چمڑا جو ہے اس کو بھی اس کو ہم نے تیار کر دیا. یعنی جسمانی خلقت اب پوری ہو چکی. پھر ارشاد ہو رہا ہے ثم انشأناه خلقا آخر, جب ہم نے اس کو فزیکلی جب کمپلیٹ بنا لیا تو ہم نے پھر اس کو ایک نئی مخلوق بنا دی. یہ نئی مخلوق کیسے بنی؟ مرحلے سے, مٹی سے مسئلہ سلسلہ شروع ہوتا ہے, یہاں تک کہ اب وہ ہڈیاں بھی آ گئیں, چمڑا بھی بن گیا, جسم تیار ہے. اب خدا کہتا ہے کہ جب ہم نفس اور عقل اس میں دیتے ہیں تو یہ ایک نئی مخلوق بن جاتا ہے. اور اس مرحلے تک پہنچنے کے بعد خود ہی اپنی تعریف کرتا ہے, فتبارک اللہ احسن الخالقین, بہت ہی بابرکت ہے وہ ذات جو بہترین خالقین میں سے ہے. صلوات پڑھنے ایک بار. خود خداوند عالم کو ناز ہے اس حقیقت کو جسے ہم عقل کہتے ہیں. عقل اور نفس اعتبار سے کبھی کبھی مترادف ہی ہیں. اس کی اور تشریح اگر دیکھنا ہے تو اصول کافی کے بالکل ابتدائی احادیث میں, اصول کافی ہماری کتابوں میں سے بالکل اولین کتابوں میں سے ہیں, اور شیخ کلینی نے جب احادیث معصومین کو مرتب کیا تھا تو انہیں سبجیکٹ وائز اس کو مرتب کیا. سب سے پہلا چیپٹر جو ہے اس سے اندازہ ہوتا ہے کہ شیعہ مذہب کی بنیاد کیا ہے. پہلا چیپٹر کتاب التوحید نہیں ہے, کتاب النبوہ نہیں ہے, کتاب الوحی نہیں ہے. پہلا چیپٹر ہے کتاب العقل والجہل. عقل اور جہل کی بات ہے. یہ جہالت جو ہے علم کے مقابلے میں نہیں ہے, عقل کے مقابلے میں. اور کتاب العقل میں شیخ کلینی نے جو احادیث سے بیان کی ہیں مرتب کی ہیں. اس میں ابتدائی احادیث میں ایک روایت ہے جو امیر المومنین علی بن ابی طالب علیہ الصلوۃ والسلام جہاں فرماتے ہیں کہ آدم کی خلقت کے بعد. اب یہ دیکھیے, یہ جو باتیں ہو رہی ہیں یہ ایک سمبولک سینس میں باتیں ہو رہی ہیں, یا آپ یعنی اس کو آپ فزیکل سینس میں مت لیجیے گا. امیر المومنین فرماتے ہیں کہ جب آدم کی خلقت ہو گئی تو خداوند عالم نے جبرائیل کو بھیجا ایک پیغام کے ساتھ, اور پیغام کیا تھا, یا آدم انی امرت ان اخیرک واحدۃ من ثلاث. اے آدم, خداوند عالم نے مجھے حکم دیا ہے کہ ہم تمہارے سامنے تین چیزوں کو پیش کریں گے, ان تینوں میں سے ایک کو لینا ہے تمہیں. یو ہیو اے چوائس آف ون آف دا تھری. تو آدم علیہ السلام نے پوچھا کہ جبرائیل وہ تین چیزیں کیا ہیں؟ تو جبرائیل فرماتے ہیں العقل والحیاء والدین. آدم, تین چیزوں کا چوائس آپ کو دیا جا رہا ہے, ایک عقل ہے, ایک حیا ہے, اور ایک دین ہے. اس کا مطلب نہیں کہ آدم جو ہے ابھی عاقل نہیں تھے, ورنہ یہ چوائس بھی پرابلم بن جاتا. یہ تو اس لیے ہم کہہ رہے ہیں کہ اس حدیث کو آپ سمبولکلی سمجھیے کہ امیر المومن کیا کہنا چاہتے ہیں. جبریل نے جب کہا کہ تین چیزیں آپ کے سامنے ہیں, اس میں سے ایک کو سلیکٹ کرنا ہے, عقل ہے اور حیا ہے اور دین ہے. آدم نے جواب دیا انی قد اخرت العقل. جبرائیل, ہم نے عقل کو سلیکٹ کر لیا ہے. اب جبرائیل جو ہیں حیا اور دین سے کہتے ہیں کہ بھائی انہوں نے عقل کو سلیکٹ کر لیا ہے, تم دونوں جو اب جاؤ. جیسے ہی جبرائیل نے حیا اور دین سے کہا کہ اب تم دونوں جاؤ, چھوڑ دو آدم کو, تو دونوں نے مل کے جواب دیا, یا جبرائیل ان امرنا ان نکون مع العقل حیث کان. جبرائیل, ہم دونوں کو خدا نے حکم دیا تھا کہ عقل جہاں جہاں ہو تمہیں وہیں رہنا ہے. جبرائیل نے کہا اگر یہ حکم ملا ہے تو بہرحال تم تابع حکم ہو, تم جاؤ, ہم خدا حافظ, چلے گئے. اس سے اندازہ ہوتا ہے کہ آدم کا سلیکشن بھی صحیح تھا, کہ انہوں نے عقل کو سلیکٹ کیا اور خداوند عالم نے حیا اور دین کو بھی وابستہ کر دیا عقل کے ساتھ. اس سے اندازہ ہوتا ہے کہ حیا جو ہے بہت ہی اہم قدر ہے اسلامی اخلاق میں. عقل, یہ تین قدریں ہیں. عقل کا کام جو ہے حقائق کا ادراک ہے. حیا کا کام یہ ہے کہ دل میں وہ خوف الہی بسائیں, اور دین کا وہ کام ہے کہ ہمیں فرائض کی ادائیگی اور محرمات سے دور رہنے کی تلقین کرے. یہ تین چیزیں جب ساتھ ہو جاتی ہیں تو انسان کمال کے درجات کو حاصل کر سکتا ہے. تو یہ حیا جو ہے, یہ در حقیقت ایک قلبی کیفیت ہے جس میں انسان میں وہ جذبہ پیدا ہو جاتا ہے کہ وہ خداوند عالم کو حاضر و ناظر سمجھتا ہے, اور جب خدا کو حاضر و ناظر سمجھتا ہے تو پھر اس میں خوف الہی کا جذبہ بھی پیدا ہو جاتا ہے. اس لیے آپ دیکھیں گے کہ کچھ ایسے لوگ ہوتے ہیں جو گناہ کرتے ہیں, ان پر کوئی اثر نہیں ہوتا. یہ علامت ہے بے حیائی کی. کچھ وہ لوگ ہیں کہ جو گناہ کرتے ہیں لیکن انہیں بہرحال حیا کا عنصر ان میں ہے, اور اس کا اظہار, آپ چونکہ یہ قلبی کیفیت ہے, اس کا اظہار ظاہری طور پہ بھی ہوتا ہے. ان کے چہرے کے آثار کو دیکھ کے آپ کو اندازہ ہو سکتا ہے کہ یہ بندہ جو ہے اس نے غلط تو کیا ہے لیکن شرمندہ ہے. یہ شرمندگی جو ہے در حقیقت علامت ہے انسان کے حیا کی. تو یہ اگرچہ ہے ایک اسپریچول ایلیمنٹ, لیکن اس کا اظہار جو ہے چہرے اور چہرے کے آثار سے بھی ہو سکتا ہے. صلوات پڑھنے والا امیر المومنین کے اس قول کے مطابق اگر عقل ہے تو حیا ہے, اور عقل ہے تو دین ہے. لیکن پھر فوراً وہ سوال پیدا ہوتا ہے کہ بھائی بہت سے عقل مند لوگ بھی ہیں جو بے دین بھی ہیں, بے حیا بھی ہیں, تو ہاؤ ڈو یو ایکسپلین دیٹ؟ اگر یہ کہا جا رہا ہے کہ جہاں عقل ہے وہاں حیا بھی ہے, جہاں عقل ہے وہاں دین بھی ہے. بہت سے عقل مند نظر آتے ہیں کہ جن کو نہ دین ہے نہ حیا ہے. یہ سوال اسی چیپٹر میں سورہ کافی کا کسی نے چھٹے امام سے پوچھا تھا. لیکن اس حدیث تک آنے سے پہلے ایک تمہید ہے اس حدیث کو سمجھنے کے لیے. دیکھیے یہ کیفیت جو کہاں ہم لوگ کہتے ہیں کہ انسان کے پاس عقل ہے لیکن بے حیا ہے اور بے دین ہے, یہ در حقیقت یہ علامت ہے انسان کے روحانی بیماری کی کہ ہی اور شی از ناٹ نارمل. اس لیے کہ اگر عقل ہے اور کوئی سچویشن سامنے آتی ہے اور اب اسے فیصلہ کرنا ہے, اگر وہ عقل خالص کی بنیاد پر عقل پاک کی بنیاد پر فیصلہ کرتا ہے تو وہ صحیح فیصلہ ہوگا. لیکن اگر اپنے فیصلوں میں عقل کو حاکم نہ بنائے بلکہ غلبہ جو ہے اس کے فیصلے میں ہوا و ہوس کا ہو. عقل ہے ضرور لیکن کمزور ہے, ہوا و ہوس کا غلبہ ہے. اس کا مطلب یہ ہے کہ یہ روحانی طور پہ بندہ جو ہے نارمل نہیں ہے, بیمار ہے. یہ علامت ہوگی اس کے روحانی بیماری کی. اور اس وقت جو ہے پھر آپ عقل کی جو بات کرتے ہیں وہ عقل پھر عقل نہیں ہے بلکہ وہ جو ہے شیطنت ہے. یہ عنوان شیطنت ہم نے چھٹے امام کی حدیث سے لیا ہے, اس لیے کہ جہاں عقل کی فضیلت کی بات ہوئی ہے ان احادیث میں تو ایک بندے نے چھٹے امام سے پوچھا کہ یہ عقل کی تعریف آپ کس طرح سے کرتے ہیں. فرماتے ہیں ما عبد الرحمن وقت سے ببہ الجنان. عقل وہ طاقت ہے جس کے ذریعے آپ خدا رحمان کی عبادت کرتے ہیں اور جنت کو حاصل کرتے ہیں. یہ ہے تعریف عقل کی, یہ اس کا فنکشن ہے, یہ اس کا پرپز ہے. مقصد عقل یہی ہے کہ انسان خدا رحمان کی عبادت کرے اور جنت کو حاصل کرے. تو پھر اس بندے نے پوچھا فالو اپ کوشچن, اور ہم لوگوں کو شکر ادا کرنا چاہیے ان لوگوں کا جو فالو اپ کوشچن کرتے تھے. مولوی صاحبان قبول نہیں کرتے ہیں لیکن خیر وہ امام کی بات ہو رہی ہے. تو اس نے پھر پوچھا فالذی کان فی معاویہ. مولا پھر یہ بتائیے کہ معاویہ کے دماغ میں جو عقل تھی وہ کیا ہے. یہ سوال ہوتا ہے نا جو عقل مند ہے. آپ نے کہا جو عقل مند ہے وہ دین بھی اس کے ساتھ ہے اور حیا بھی ہے, تو پھر معاویہ کو آپ کیا کہیں گے. مولا فرماتے ہیں تلک النکرا, چھٹے امام کے الفاظ ہیں, یہ جو ہے یہ اب نارمل سچویشن ہے. تلک الشیطنہ, یہ عقل نہیں ہے, یہ شیطنت ہے. وہی شبیحۃ بالعقل ولیست بالعقل, یہ شبیہ ہے عقل سے, سملر ٹو عقل ہے وہ لیکن عقل نہیں ہے. اور صرف ایک مثال دیں گے آپ کو کہ لوگ یہ جو جنہیں لوگ اب سمجھتے ہیں بہت ہی عقل مند اور انٹیلیجنٹ ہیں, وہ در حقیقت عقل مند نہیں ہے, وہ شیطنت ہے. آپ صفین کے معاملات میں دیکھیں, امیر المومنین کے ساتھ ایک صحابی جو ان کے آئے تھے خاص رسول اللہ کے بہت ہی قریبی صحابی, جناب عمار یاسر تھے. عمار یاسر بہت ہی قریب تھے امیر المومنین سے, اور صفین میں ان کی شہادت واقع ہوئی. جب انہیں قتل کیا گیا ہے تو دو بندے معاویہ کے خیمے میں آئے, آپس میں وہ لڑ رہے تھے کہ بھائی عمار بن یاسر کے قتل کا انعام کسے ملے گا. وہ کہہ رہا تھا ہم نے قتل کیا ہے, دوسرا کہہ رہا تھا ہم نے قتل کیا ہے. تو وہ معاویہ کے پاس گئے تھے انعام کے لیے. وہاں ایک جوان بیٹھا تھا جس کا نام تھا عبداللہ بن عمر بن عاص. خیر جوان تو نہیں تھا اس وقت, رسول کے زمانے میں جوان تھا وہ. عبداللہ بن عمر بن عاص, عمر بن عاص کا بیٹا, جس کی عادت تھی جوانی میں جب بھی رسول اللہ کچھ فرماتے تھے تو یہ اس کو ریٹن فارم میں محفوظ کرتا تھا. اس کو بہت سی حدیثیں جو ہیں یاد تھیں. تو جب اس نے ان دونوں کو دیکھا کہ یہ لڑ رہے ہیں تو اس نے کہا کہ تم عجیب ہو, تم دونوں لڑ رہے ہو اس کام کے لیے जिसके बारे में रसूलुल्लाह ने कहा था कि ऐ अम्मार तक्तुलुक अल्फ़ितुल बागिया, एक बागी फिरका तुम्हें कत्ल करेगा, जबकि आप जो है उनको जन्नत की तरफ बुलाएंगे और वो जो है आपको जहन्नम की तरफ की दावत देंगे। तो अब्दुल्ला बिन अमर आस का कहना था कि भाई जो अम्मार का कातिल है वो उस गिरोह से है जो बागी फिरका है और ये जहन्नमी है। मुआविया ने जैसे ही सुना उसको गुस्सा आया बड़ा, और वह बाप से कहता है अमर अपने आस से कि भाई अला तुसन अन्ना मजमून मजनून का हादा, तुम अपने इस दीवाना बेटे को हमसे ज़रा दूर रखो, ये ज़रूरी नहीं है जो कुछ जानता है बोलता रहे। मतलब ये तर्जुमा हम एक आज़ाद तर्जुमा कर रहे हैं, यानी ये मजनून ही है ना, खामखा जो है ये हमारे खिलाफ बात कर रहा है। अब ये प्रॉब्लम, ये बात जो है फैल गई पूरे शामी लश्कर में। अब वो मसला आजकल के जो पॉलिटिकल टर्म है डैमेज कंट्रोल, किस तरह से डैमेज कंट्रोल किया जाए भाई, ये तो अब्दुल्ला अपने अमर अपने आस ने हदीस बयान की है रसूलुल्लाह की, कि अम्मार को जो है एक बागी फिरका कत्ल करेगा, तो उसका मतलब हम लोगों ने कत्ल किया है। अब यहाँ मुआविया की अक्ल जो है एक्टिव हो जाती है, और ये वो है जो अक्ल नहीं है बल्कि ये शैतनत है, शबीहतुन बिल अक्ल लैसत बिल अक्ल। उसने अपने लोगों से कहा कि जाओ तुम ये बात फैला दो कि अम्मार का कातिल वो शख्स है जो उनको सफीन में लेके आया है, यानी अम्मार के कत्ल की जिम्मेदारी जो है हम लोगों पर नहीं है, वो शख्स जो उनको लेके आया है। और वो ये वो थे शामी शाम के लोग कि जो बुध के दिन नमाज जुमा में पढ़ दी जाए तो उन पे असर नहीं पड़ता था। इस टाइप का डैमेज कंट्रोल से उस वो इनके दिमाग को बिल्कुल मखमूर किया हुआ था, उसने बिल्कुल कंफ्यूज किया हुआ था। और ये बात आहिस्ते आहिस्ते जो है अमीरुल मोमिनीन के लश्कर तक भी पहुंची कि मुआविया जो है अपने इस रसूलुल्लाह की हदीस को डिफ्लेक्ट करना चाहता है, और उसने ये तौजीह पेश की है कि अम्मार के कातिल वो हैं कि जो उनको लेके आए हैं। जैसे ही अली ने ये सुना फौरन जवाब देते हैं बिला तामुल, इसका मतलब ये है कि हमजा के कातिल रसूलुल्लाह हुए, इसलिए कि उहद में भी जहाँ जनाब हमजा का शहादत हुई थी रसूल ही तो लेके आए थे। अगर यही उनवान है तो रसूलुल्लाह भी हमजा के कातिल हुए। ये अक्ल है, और मुआविया ने जो कहा था वो शैतनत है। सलावात पढ़ने एक बार तो खुदावंद आलम ने ये सलाहियत दी है हम लोगों को, वो नेमत दी है जो हमारा इम्तियाजी निशान है मखलूकात में, जिसे अक्ल कहा जाता है। और उसका इस्तेमाल उसी वक्त हो सकता है कि जब उसको हम अपने फ़ैसलों में हाकिम करार दें और हवा हवस का गलबा उस पर न हो। जो हजरात दुआ सबा पढ़ते हैं जिन्हें तौफीक मिली हुई है, वो आप सजदे में जब जाते हैं तो क्या कहते हैं आप, इलाही, वहाँ पर जो है अक्ली मगलूबुन या कल्बी मगलूबुन एक ही बानों में है कि खुदावंदा मेरी अक्ल जो है मगलूब हो गई है, वह हवाई गालिबुन और मेरे हवा हवस जो है मुझ पर गालिब है, और इसी की वजह से हमारे इताअतें कम हैं और गुनाह हमारे ज़्यादा हैं। फ़कैफ़ हीलती, खुदावंदा मेरा हीला क्या है इस सिचुएशन से आज़ाद होने का तरीका क्या है। खुदावंदा तू ही सत्तार अल अयूब है, गफ्फार अल ज़ुनूब है, काशिफ अल कुरूब है, बस हमारे एक ही सहारा है, इग़फिर ज़ुनूबी कुल्लहा बि हुरमत मुहम्मदिन व आल मुहम्मद। तो हया जो है इसका ताल्लुक अक्ल से है, जहाँ अक्ल है वहाँ हया है, जहाँ अक्ल है वहाँ दीन है। और इसी मौजू पर इंशाल्लाह ये 5 मजलिसें होंगी, हया क्या है उनवान से मौजू बहुत ही इसका दामन जो है वसी है, लेकिन मौजूदा हालात को देखते हुए, ख़ुद अपनी मुस्लिम कम्युनिटी के हालात को देखते हुए मगरबी दुनिया में कुछ बातें आपके सामने हम पेश करना चाहेंगे और इंशाअल्लाह कुरान और हदीस की रोशनी में और सीरत अहले बैत की रोशनी में बात होगी, ताकि इस मसले की अहमियत को हम समझ सकें। इस्लाम में हया जो बहुत ही अहम वैल्यू है, लेकिन वेस्टर्न सोसाइटी में, मौजूदा वेस्टर्न सोसाइटी में इसकी कोई वैल्यू नहीं है, बल्कि आप इसका तर्जुमा ढूंढें, हया का तर्जुमा क्या मिलेगा आपको? अंग्रेज़ी में मोस्ट कॉमन जो तर्जुमा लोग कहेंगे शेम। शेम में ऑलरेडी नेगेटिविटी है, जबकि हमारे यहाँ हया जो है शर्म नहीं है, बल्कि हया एक पॉजिटिव एलिमेंट है, एक फजीलत है, वो सिफत है जिसका ताल्लुक अक्ल के साथ है। इसका बेहतर तर्जुमा जो है मॉडेस्टी होगा, वो शेम नहीं होगा। लेकिन यहाँ के इस ज़बान में और कल्चर में वो लफ्ज़ आपको मिलेगा भी नहीं कि जिसे हम लोग हया कहते हैं। लिहाजा इन बातों को समझना बहुत ही ज़रूरी है। आज जो हम आपके सामने जिस बात को पेश करना चाहते हैं, सिर्फ एक मिसाल के तौर पर क़ुरान का मुतालिया अगर होता है तो यकीनन ये बातें आपके सामने रहेंगी, अगर नहीं है तो सुन ले कि हया के का ताल्लुक जो है हमारे आपसी ताल्लुकात में मुख्तलिफ डायमेंशन में है, और हम तफसीलात में इंशाल्लाह कल से जाएंगे, लेकिन आज सिर्फ नमूने के तौर पर आयात क़ुरान को हम आपके सामने पेश करना चाहेंगे कि खुदावंद आलम ने फैमिली की हुर्मत को बाकी रखने के लिए हया के मसले को कितना अहमियत दी है उसने खुद कुरान में। बस एक सिंपल सा मामला, बहुत से बातें, बहुत सी चीज़ें हैं हमारे तहजीब में हैं जो हमारे दीन से आई है, और चूंकि हमें नस्लन बादम नस्लिन ये वैल्यूज़ मिले हुए हैं, तो हम कभी कभी उसके सोर्स की तरफ नहीं जाते हैं, हमें ये मालूम नहीं है कि हमारे दीन और कुरान से ये बातें हमें मिली हैं। लिहाजा इसको समझना ज़रूरी है कभी कभी कि क़ुरान की तरफ भी जाके देखिए। मसलन एक दूसरे के घर जाना, जाने से पहले, दाखिल होने से पहले इजाज़त लेना, हमारे तहजीब में तो इट्स अ गिवन, ठीक है, आपको जाके पूछना होगा। लेकिन इस्लाम जब आया था, इन बातों को खुदावंद आलम ने इतनी अहमियत दी कि जहाँ नमाज की तफसीलात को बयान नहीं किया है, नमाज कितनी बार वाजिब है हम पर? रोज़ाना 5 बार। रिटायरमेंट तो नहीं है ना उसके लिए, रिटायर होने के बाद भी पढ़ना पड़ता है, नॉर्मल ना पढ़ सकें तो उसके फॉर्मेट जो है वो चेंज होगा, फ्लेक्सिबिलिटी है उसमें, लेकिन जब तक जहन है, जब तक अकल है, जब तक इंसान मेंटली अलर्ट है, उस पर नमाज वाजिब है। वो खुदा जिसने रोज़ाना 5 नमाज को वाजिब करार दिया है, तफसील उसने कहीं नहीं दी है, यहाँ तक के नंबर ऑफ रकात का भी जिक्र नहीं है। सूरे या जो अज़कार पढ़ते हैं उसका तो कोई बयान ही नहीं है, शक्ल क्या होनी चाहिए, किस हालत में क्या करना है, कुछ नहीं है। लेकिन इन मामलात को देखें, इरशाद हो रहा है सूरे नूर। सूरे नूर वो सूरा है कि जिसमें खुदावंद आलम ने फैमिली लाइफ के बारे में गुफ्तगू की है, और नाम भी उनवान बहुत ही अच्छा है, नूर, जिसका ताल्लुक जनाब सैयदा सलामुल्लाह अलैहा से भी है। ये कुरान का सूरह नंबर 24 आयत 27 से 29, बहुत ही सिंपल मसला है। या अय्युहल्लज़ीना आमनू ला तदखुलू बुयूतन गैर बुयूतकुम हत्ता तस्तअनिसू व तुसल्लिमू अला अहलिहा। ऐ साहिबान ईमान, अपने घर के अलावा, उसमें तो आपको इख्तियार है पूरा, अपने घर के अलावा जो दूसरों के घर हैं उसमें आप एंटर नहीं हो सकते हैं। ला तदखुलू हत्ता तस्तअनिसू व तुसल्लिमू अला अहलिहा, पहले पता लगाओ, दक्कुल बात करो कि भाई कोई है या नहीं है, सलाम करो, सलाम दर हकीकत ये नोकिंग है एक लिहाज से, जवाब आएगा तो मतलब एक कोई है। तो ये सिंपल सी बात जो है खुदावंद आलम ने कुरान में बयान की है, ذَلِكُمْ خَيْرٌ لَكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ, ये तुम्हारे लिए बेहतर है अगर तुम अपने अक्ल की तरफ पलट के जाओ, दोबारा याद करो। और फिर आयत आगे बढ़ती है, बाद वाली आयत, فَإِن لَمْ تَجِدُ فِيهَا أَحَدًا, और अगर उस घर में आपको कोई न मिले, कोई जवाब ही न मिले, नोक करने के बाद भी, सलाम करने के बाद भी कौन न मिले, فَلَا تَدْخُلُوهَا حَتَّى يُؤْذَنَ لَكُمْ, उसमें आपको एंटर होने की इजाज़त नहीं है जब तक आपको इजाज़त न मिले। وَإِن قِيلَ لَكُمْ ارْجِعُوا, और मुमकिन है कभी कभी जवाब मिले, आपने सलाम किया, फोन किए बगैर चले आए, दरवाजे पे सलाम किया, जवाब मिला, वो लोग बिजी हैं, एनीथिंग, और आपको कोई राइट नहीं है कि भाई हमें आना ही है, हम पहुंच चुके हैं यहां तक, नहीं, ऐलान हो रहा है, فَإِن قِيلَ لَكُمْ ارْجِعُوا, अगर आपसे कहा जाए कि भाई अभी नहीं आ सकते, कम सम अदर टाइम, मुमकिन है वक्त दें, या कहें आप पूछ के आइएगा, فَرْجِعُوا, तो आप पलट जाएं, فَهُوَ أَزْكَى لَكُمْ, ये तुम्हारे लिए पाकिजगी के एतबार से बेहतर है, وَاللَّهُ بِمَا تَعْمَلُونَ عَلِيمٌ, खुदावंद आलम तुम्हारे अमल से वाकिफ है। और फिर एक और आयत वहीं पे, وَلَيْسَ عَلَيْكُمْ جُنَاحٌ أَن تَدْخُلُوا بُيُوتًا غَيْرَ مَسْكُونَةٍ فِيهَا مَتَاعٌ لَكُمْ, हाँ, ये जो हुक्म है कि आपको इजाज़त से ही दाखिल होना है, अगर इजाज़त न मिले तो आप न जाएं, अगर कहा जाए कि चले जाओ तो चले जाओ, ये रेजिडेंशियल होम्स की बात हो रही है। अगर पब्लिक प्लेसेस हैं, यानी मकान है वो, लेकिन इट्स नॉट अ होम, तो वहाँ फिर इजाज़त की बात नहीं है। अगर आप किसी पब्लिक दुकान में जा रहे हैं, कोई ऑफिस में जा रहे हैं, यहाँ ताबीर है गैर मस्कून, छोटे इमाम अलैहिस्सलाम ने यहाँ पर मिसाल दी है हम्माम की, मसलन हम्माम यानी उस ज़माने में जो पब्लिक बाथ हाउस होती थी, तो वहाँ कोई इजाज़त की ज़रूरत नहीं है, वो तो खुला ही है आप ही के लिए, इट्स अ बिजनेस। तो जो पब्लिक प्लेसेस हैं वहाँ फिर कोई इजाज़त की ज़रूरत नहीं है, लेकिन ये एक अखलाकी असल को खुदावंद आलम ने कुरान में बयान किया है, और इसकी बुनियाद हया है, इसलिए कि हर फैमिली को ये राइट है कि अपने घर के अंदर जो है वो आज़ाद रहें, जिस तरह से रहना चाहते हैं, देयर शुड बी नो वायलेशन ऑफ द हुरमत। तो यहाँ एक सिंपल जो बात है जिसको हमारी तहजीब में भी शामिल कर दिया गया है, लेकिन ये सिर्फ हमारे तहजीब की बात नहीं है, ये दर हकीकत इस्लामी कदर है जो हमारी तहजीब में भी आ गई है। सलावात पढ़ने एक बार, इसी सूरह नूर में खुदावंद आलम ने खुद फैमिली इमीडिएट मेंबर्स उसी घर में जो रहते हैं उनके लिए भी कुछ मसाइल बयान किए, और इन मसाइल का जिक्र होता नहीं है, लेकिन तफसील के साथ खुदावंद आलम ने ऐलान किया है कि या अय्युहल लज़ीन आमनु लयस्तअज़िनुकुम अल्लज़ीन मलकत अयमानुकुम, उस ज़माने में ग़ुलाम या कनीज़ होते थे आपकी खिदमत के लिए, आयत नाजिल हो रही है कि जब इनका आना जाना होता है आपके घर के अंदर तो इतना फ्रीली आना जाना नहीं होना चाहिए, फलयस्तअज़िनुकुम, इन्हें इज़्न की ज़रूरत है, इजाज़त की ज़रूरत है, बिफोर दे जस्ट कम इन। अब चाहे वो ओपन एरिया की बात हो रही है घर की, या रूम्स की बात हो रही है, और उसके बाद औलाद और वालिदैन के बारे में बात हो रही है, वल्लज़ीन लम यबलुगुल हुल्म मिनकुम, वो बच्चे जो बालिग नहीं हुए हैं लेकिन ऑलरेडी उस सिन में है जहाँ शूर है उन्हें राइट एंड रॉन्ग का, लेकिन अभी बालिग नहीं हुए हैं, उनके लिए भी जो आदाब होने चाहिए उसका जिक्र खुदावंद आलम कुरान में कर रहा है, وَالَّذِينَ لَمْ يَبْلُغُ الْحُلْمِ, وہ بچے آپ کے جو ابھی بالغ نہیں ہوئے ہیں ان کے لیے بھی تین اوقات ایسے ہیں ماں باپ کے سلسلے میں کہ جہاں انہیں اجازت لے کے کمرے میں جانا چاہیے. اور پھر اس کو ڈیفائن کرتا ہے خداوند عالم, من قبل صلاة الفجر. کچھ بچے جو ہیں بڑا سویرے ہی اٹھ جاتے ہیں ماں باپ سے ہی پہلے, کبھی کبھی وہی مؤذن بن جاتے ہیں. لیکن اگر وہ سن شعور میں آ چکے ہیں, بالغ نہیں ہیں, لیکن ان سے بھی کہا جا رہا ہے کہ ایسے ہی جا کے جو ہے آپ کمرے میں نہ چلے جائیں ماں باپ کے, نوک کرے پوچھیں, اینڈ وین یو گیٹ دی پرمیشن تب جا کے آپ انٹر ہو. وَحِينَ تَضَعُونَ ثِيَابَكُم مِّنَ الظَّهِيرَةِ, اور جب آپ آفٹرنون سیاستا یا نیپ کے لیے جاتے ہیں, یہ تو خیر فقدان ہے اس کا ٹرک کینیڈا میں, یہ تو پریویلیج ہے ہی نہیں یہاں اس کلچر میں. لیکن اگر یہ کہیں یہ ہے, مطلب یہ ہے کہ وہ ٹائم جو فیملی میں اس کائنڈ آف نون کہ یہ جو ہے دن میں آرام کا ٹائم ہے ماں باپ کے لیے, تو ان بچوں کو جو ابھی بالغ نہیں ہوئے ہیں انہیں تعلیم دینی چاہیے, تربیت دینی چاہیے کہ بھائی ان اوقات میں بھی تم جو ہے کمرے میں پوچھے بغیر نہیں آ سکتے ہو. وَمِن بَعْدَ صَلَاةِ الْعِشَاءِ, اور رات کے وقت. تو خداوند عالم نے ان مسائل کو تفصیل کے ساتھ خود قرآن میں بیان کیا ہے. اور پھر اعلان ہوتا ہے ثلاث اورات لکم, خدا کہتا ہے یہ تین اوقات جو ہیں قبل الفجر اور دوپہر کے آرام کا ٹائم اور عشاء کے بعد, یہ تمہارے لیے یہ پرائیویٹ ٹائم ہے ماں باپ کے لیے. اب ہم یہ اگر اس کلچر کو لانا چاہیں تو اس میں کوئی قباحت نہیں ہے, لیکن بہرحال یہاں جو ورک سچویشن ہے اس میں گنجائش نہیں ہوتی ہے آفٹرنون نیپ کی, لیکن بہرحال قرآن نے اس مسئلے کو پیش کیا ہے. اور پھر اعلان ہو رہا ہے وَلَيْسَ عَلَيْكُمْ وَعَلَيْهِمْ جُنَاحٌ بَعْدَهُنَّ طَوَّافُونَ عَلَيْكُمْ بَعْضُكُمْ عَلَى بَعْضٍ, ان اوقات کے علاوہ پھر گھر والوں کو آزادی ہے ایک دوسرے کے کمرے میں اگر جانا چاہیں, دیر از نو ایشو. کَذَلِكَ يُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ, خداوند عالم اپنی آیات کو اس طرح سے واضح کرتا ہے. وَاللَّهُ عَلِيمٌ حَكِيمٌ, خدا علیم اور حکیم ہے. وَإِذَا بَلَغَ الْأَطْفَالُ مِنْكُمُ الْحُلْمَ, یہ بات ان بچوں کی تھی کہ جو بالغ نہیں ہوئے لیکن آلریڈی تحت یو سن شعور میں پہنچ چکے ہیں, جب یہ بچے بالغ ہو جائیں گے تو ان کا معاملہ یہ ہے فَلَيَسْتَأْذِنُوا كَمَا اسْتَأْذَنَ الَّذِينَ مِن قَبْلِهُمْ, پھر ان کا شمار ایڈلٹس میں ہوگا, اور کمرے میں جانے سے پہلے ہمیں وقت ان کے لیے لازمی ہے کہ وہ استئذان کرے, یعنی اجازت مانگے بفور گوئنگ ان ٹو دی روم. كذلك يبين الله لكم آياته والله عليم حكيم, اسی انہیں الفاظ کو خداوند عالم نے بعد والی آیت میں بھی ریپیٹ کیا. صلوات پڑھنے ایک بار آؤں. ان آیات کو پیش کرنے کا مقصد یہ تھا کہ آپ کو اندازہ ہونا چاہیے کہ قرآن صرف عبادت کی کتاب نہیں ہے, بلکہ یہ معاشرت کی کتاب ہے اور ریئل ایشوز کی بات کرتا ہے قرآن, اور یہ وہ مسائل ہے کہ جس کے بارے میں شاید کچھ ویلیوز کو ہم جانتے ہیں کچھ نہیں جانتے ہیں, لیکن اگر ہماری تہذیب میں بھی یہ باتیں ہیں تو یاد رہے کہ یہ چیزیں آئی ہیں ہمارے قرآنی اقدار اور ویلیوز کی بنیاد پر. صلوات پڑھنے ایک بار. اب آئیے سورہ احزاب. سورہ احزاب میں بھی خداوند عالم نے رسول کے گھر کی حرمت کی بات کی ہے اسی پس منظر میں. وہاں تو اپنے گھروں کی بات تھی جہاں ارشاد ہو رہا ہے یا ایھا الذین آمنوا. اب یہ شان نزول ان آیات کی اس وقت ہے کہ جب رسول اسلام نے جناب زینب بنت جحش سے شادی کی ہے, اس کے بعد ایک مختصر ولیمہ رکھا تھا کچھ اصحاب کے لیے, اور ان کے بارے میں یہ اعلان ہے یا ایھا الذین آمنوا لا تدخلوا بیوت النبی الا ان یؤذن لکم الی طعام, اے صاحبان ایمان رسول کے گھروں میں انٹر مت ہونا مگر یہ کہ تمہیں اجازت دی جائے طعام کے لیے, جب رسول آپ کو دعوت دیں کھانے کے لیے. غیر ناظرین ان انہو. اب یہاں عجیب ہے تفصیل خداوند عالم تفصیلاً بیان کرتا ہے کہ دیکھو اگر رسول نے دعوت بھی دی ہے اور کہا ہے کہ مثلاً بعد ظہر کا کھانا ہے تو تم پہلے ظہر سے پہلے آ کے بیٹھ نہیں جانا کھانے کے انتظار میں. ہاں وہ کھانا پک رہا ہے ٹھیک ہے ہم آ کے گپ شپ کریں گے. ولیکن اذا دعیتم فادخلوا, جب تمہیں دعوت دی جائے کہ اب آئیے تب آپ آئیے. فاذا طعمتم تنتشروا, جب تم کھانا کھا چکے فانتشروا چلے جا. ولا مستأنسین لحدیث, یہ نہیں کہ تم بیٹھو وہاں گپ شپ کے لیے, یہ صحیح ترجمہ ہے لحدیث یعنی گفتگو کے لیے گپ شپ کے لیے بیٹھنے کی گنجائش رسول اللہ کے گھر میں نہیں ہے. کیوں؟ ان ذلکم کان یوغی النبی فیستحی منکم, اس لیے کہ تم اگر قبل از وقت جب آ جاتے ہو یا کھانے کے بعد بیٹھ کے گپ شپ کرتے رہتے ہو تو رسول کے لیے باعث اذیت ہے. لیکن رسول جو ہے یستحی منکم, رسول میں حیا ہے, وہ کہہ نہیں سکتے ہیں کہ بھئی جاؤ, اذیت ہو رہی ہے لیکن وہ بہرحال خاموشی سے برداشت کر رہے ہیں. اب یہاں خداوند عالم جو ہے انٹروین کرتا ہے, واللہ لا یستحی من الحق, رسول تو ذرا حیا سے کام لے رہے ہیں, خدا کہتا ہے ہمارے یہاں حیا نہیں ہے, جو حکم ہے وہ ہم سیدھے سیدھے بیان کرتے ہیں اور لہٰذا تمہیں ہم نے باتیں کی ہیں, کھانا کھا چکے تو پھر نکل جائیے. اور اس کے بعد اور بھی مسائل ہیں, وَإِذَا سَأَلْتُمُوهُنَّ, خصوصاً رسول کے ازواج سے اگر کچھ پوچھنا پڑے آپ کو, کوئی چیز ان سے لینی ہے, فَاسْأَلُوهُنَّ مِنْ وَرَاءِ حِجَابٍ, تو ان سے پردے کے پیچھے سے پوچھو. ذَلِكُمْ أَطْهَرُ لِقُلُوبِكُمْ وَقُلُوبِهِنَّ, یہ تمہارے دل کے لیے بھی بہتر ہے ان کے دلوں کے لیے بھی بہتر ہے, اس لیے کہ شیطان دونوں طرف ہوتا ہے. وما كان لكم ان تؤذوا رسول الله, یاد رہے کہ تمہارے اس برتاؤ میں رسول اللہ کو اذیت مت پہنچانا. اور ایک اور باعث اذیت بات جو رسول کے لیے تھی کہ کچھ صحابہ جو ہے وہ کہا کرتے تھے کہ رسول کے وفات کے بعد عدت کے بعد فلاں کے ساتھ ہم شادی کریں گے, اور یہ رسول اللہ نے ان باتوں کو سنا, یہ صحابہ تھے, رسول نے تو کچھ نہیں کہا لیکن خداوند عالم نے وہاں حیا کی گنجائش نہیں ہے حکم نازل کر دیا. ولا ان تنکحوا ازواجهم من بعده ابدا, ان کے بعد رسول کے ازواج سے تمہاری شادی کبھی بھی نہیں ہو سکتی. عام قاعدہ اسلام میں ہے کہ شوہر کے وفات کے بعد عدت کے بعد عورت شادی کر سکتی ہے, لیکن ازواج رسول کی حیثیت کچھ اور ہے, اس نسبت کی خاطر جو ان کے رسول کے ساتھ ہے, یعنی ان کے وفات کے بعد بھی اگر شادی کریں گے تو رسول کے لیے باعث اذیت ہے. رسول کا اذیت پہنچانا صرف حیات تک محدود نہیں ہے, یہ بات ہو رہی ہے وفات کے بعد کی, لیکن خداوند عالم کہتا ہے کہ رسول کے لیے باعث اذیت ہے چاہے وہ زندہ ہوں یا وفات کے بعد کی بات ہے. ان ذلکم کان عند اللہ عظیما, خدا کی نظر میں یہ بہت بڑا گناہ ہے. ان تبدو شیئا او تخفوہ, تم اپنے ان خواہشات کو دل میں رکھو چھپاؤ یا اس کا اظہار کرو. ان اللہ کان بکل شیئا علیما, خداوند عالم ہر چیز سے واقف ہے. صلوات علیکم. امام محمد باقر علیہ الصلاۃ والسلام جناب جابر بن عبداللہ انصاری سے ایک واقعہ بیان کرتے ہیں. یہ عجیب ہے جناب جابر کی شخصیت کہ ہمارے ائمہ سے کسی بھی امام نے رسول اللہ کے واقعات کو کسی صحابی کے تھرو بیان نہیں کیا. بہت ہی گنی چنی کچھ روایات ملتی ہیں جہاں پانچویں امام نے जाविर बिन अब्दुल्ला अंसारी से कहा है कि तुम बयान करो, इसलिए कि वो उस जमाने में थे। उनमें से एक वाकया ये है, और ये दर हकीकत जनाब फातिमा के घर की अजमत की बात है। यह उस जमाने की बात है कि इब्तदाई हिजरत के बाद जो है खुद रसूल के घर में और अली के घर में भी बहरहाल हमेशा जो है हर चीज़ मुहैया नहीं रहती थी, कभी कभी फाके में भी ज़माना गुजरा है। तो ये तकरीबन उसी ज़माने की बात हो रही है कि जहाँ जाबिर बिन अब्दुल्ला अंसारी कहते हैं कि एक दिन रसूलुल्लाह निकले गालिबन मस्जिद से और हम उनके साथ साथ थे, और वो जनाब सैयदा के घर की तरफ गए। फलम मन तहैतु इलल बाब वदा यदहू फदफअहू, रसूल सलाम जब जनाब सैयदा के घर पहुँचे तो दरवाज़े को थोड़ा सा हिलाया, थोड़ा पुश किया, सुम्मा काला, फिर रुक गए। ये जो बात हो रही है ना कि दूसरों के घरों में जाइए तो आप इजाज़त ले लें, सलाम करें, सुम्मा काला अस्सलामु अलैकुम, वही दरवाज़े से कहा कि अस्सलामु अलैकुम। फ़कालत फ़ातिमा अलैहिस्सलाम, जनाब फ़ातिमा ने अंदर से जवाब दिया, अलैकस्सलाम या रसूल अल्लाह। फिर रसूल इस्लाम बाबा भी हैं तो वो विलायत भी है जो बाप को बेटी पर होती है, नबी भी हैं औला बिकुम बिल मोमिनीन मिन अनफुसहिम, हर लिहाज से विलायत हासिल है, लेकिन वो रसूल भी फातिमा के दरवाजे पे सलाम सुनने के बाद भी पूछता है قال ادخل فاطمہ کیا ہم انٹر ہو جائیں؟ فرماتی ہیں ادخل یا رسول اللہ، آپ آ جائیے۔ لیکن پھر رسول تنہا نہیں تھے، جابر بھی ساتھ تھے، اور جابر بہت قریب ہیں۔ یاد رہے کہ ہم لوگ حدیث کے ساتھ جو پڑھتے ہیں وہ بھی روایت جناب سیدہ سے جابر کرتے ہیں۔ رسول اسلام فرماتے ہیں ادخلوا ومن معی، बेटी हम भी आ जाएं, मेरे साथ जो है वो भी आ जाएं। उस वक्त बीवी घर के अंदर से कहती हैं, या रसूलल्लाह लैसा अलैया क़िनाउन, मैंने मकना नहीं पहना है, ये जो स्काफ जिसे कहा जाता है, मेरा सर जो है खुला हुआ है। तो रसूल इस्लाम फरमाते हैं तो फिर आप जो है अपना मकना पहन लें। और फिर थोड़ी देर के बाद दोबारा दरवाजे पर ही पूछते हैं अस्सलामु अलैकुम, फिर बीबी जवाब देती हैं अलैकस्सलाम या रसूलुल्लाह। फिर रसूल पूछते हैं अब दोबारा अदखुलु, क्या हम एंटर हो जाएं? उस वक्त बीबी फरमाती हैं नाम या रसूलुल्लाह। अब दोबारा ताकीदन रसूल पूछते हैं अना व मन माई, हम भी आ जाएं और मेरे साथ जो हैं जाबिर। फरमाती हैं व मन माक, आप भी आ जाइए, जो आपके साथ जो हैं उनको भी अंदर आने की इजाज़त है। रसूल इस्लाम जब आते हैं अंदर, बेटी के चेहरे पर नज़र गई, चेहरे का रंग जो देखा वो जैसे हम लोग अंग्रेज़ी में कहते हैं ना पैल है। फरमाते हैं बेटी तुम्हारे चेहरे की कैफियत क्यों है, ये रंग इस तरह से क्यों है? फरमाते हैं या रसूलल्लाह अलजू, बाबा भूख से, आपके यहाँ भी फाका हो रहा है, मेरे यहाँ भी फाका हो रहा है। उस वक्त रसूल इस्लाम ने हाथों को बुलंद किया, दुआ करते हैं अल्लाहुम्मा मुशबिअल जुआ, खुदावंदा जो भूखों के भूख को ख़त्म करता है, फातिमा बिन बिन बिन्त मोहम्मद की भूख को ख़त्म करता है। बस रिवायत यही है कि बस रसूल इस्लाम की दुआ ख़त्म हुई और जनाब चेहरे जनाब फातिमा के चेहरे पर जो नॉर्मल रंग आना चाहिए था वो फौरन ज़ाहिर हो गया। और उस दुआ के बाद जनाब फातिमा को कभी भी भूख की अजियत नहीं हुई, यानी ये कि भूख नहीं होती थी लेकिन उसकी अजियत जो है नहीं होती थी। तो वो इस्लाम जिसने अदब और तहजीब की वो बातें की है कि दूसरों के घरों में एंटर न हो, खुसूसन जब रसूल के घर की बात हो रही है, और ख़ुद वो रसूल जो है अपनी बेटी के घर जब आता है इज़्ज़त मांगता है, इजाज़त मांगता है। ज़दारन हुसैन रसूल को अज़ियत सिर्फ ज़िंदगी में नहीं है, बल्कि रसूल को अज़ियत वफात के बाद भी पहुंचती है। लेकिन देखने में यही आया था कि वही दरवाज़ा जो फातिमा के दरवाज़ा है, जहां एक दिन रसूलुल्लाह जाबिर के साथ खड़े हुए हैं, इजाजत मांग रहे हैं अदखुलू, क्या हम आ सकते हैं, और बीबी ने जब कहा कि मकना नहीं है तो फिर रुक जाते हैं, दोबारा इजाजत में लेते हैं। लेकिन आज उस दरवाजे पर लोग जमा हुए हैं जो लकड़ियों को लेके आए हैं और कहते हैं फातिमा से कि दरवाजा खोलो और अली और उनके साथियों को बाहर भेजो। और जब बीबी ने कहा कि अगर हम नहीं करेंगे तो क्या होगा, कहा गया इस घर को हम जला देंगे। बीबी ने उस वक्त उन्वान कहा है, अली का नाम ही नहीं लिया है। कहती हैं कि इस घर में हसन और हुसैन भी हैं, तुम अगर मेरे बाबा का कलमा पढ़ते हो, तुम्हें याद रहना चाहिए कि हसन और हुसैन तुम्हारे रसूल के नवासे हैं। जवाब मिला, हमें इसकी भी परवाह नहीं है, हम इस घर को जला देंगे। अज़दारा ने हुसैन आखिर में वो जो जुल्म हुआ है, ये तमाम तहजीब से दूर, इस्लामी उसूल और अकदार से बिल्कुल दूर, के दरवाजे को इस तरह से गिराया गया है कि दरवाजे के पीछे जो एक दीवार थी, अज़दारा ने हुसैन उस जमाने में घरों में सहन में दर हकीकत दरवाजे के सामने भी एक छोटी सी दीवार बनती थी, ताकि जब दरवाज़ा खुले तो बाहर से लोग जो है घर के अंदर न देख सके, बल्कि वो दीवार जो है एक पर्दे की तरह का काम करती थी। अज़दारा ने हुसैन ये जब दरवाज़ा गिरा है और जो मुसीबत वारिद हुई है, जनाब अल्लामा आमीनी की रवायत मिलती है, फरमाते हैं कि तुम्हें अंदाजा नहीं है जब फातिमा दरवाजे और दीवार के दरमियान आई है, वो सिर्फ दरवाजा ही नहीं गिरा था, बल्कि उस दरवाजे में एक कील थी जो बीबी के पहलू में आके, एक मीख थी जो पहलू में आके पैवस्त हो जाती है। अदारा हुसैन इसी से जनाब मोहसिन की शहादत वाक़ होती है। बीबी तकरीबन गशी के आलम में पड़ जाती है, आवाज देती है या फिजा इलैया इलैया, और फिजा आके मुझे संभालो। अदारा हुसैन ये दुश्मनान इस्लाम जो है घर में दाखिल हो जाते हैं और अमीरुल मोमिनीन को गिरफ्तार करते हैं, उसकी गर्दन में रसन बांध के खींचते हैं। मुझे नहीं मालूम, कोई रवायत बताती तो नहीं है, लेकिन मुझे नहीं मालूम कि हसन और हुसैन और ज़ैनब उम्म कुलसूम की वो कैफियत क्या रही होगी कि वो बच्चे जो है एक तरफ माँ की मजलूमियत को देखे या बाप की असी को देखे। बस जब एफाका हुआ बीबी को, फौरन जनाब फिजा से अपने बारे में कुछ नहीं कहती है, अपने अज़ियत का जिक्र नहीं करती है, अपने तकलीफ को बयान नहीं करती है, सिर्फ ये पूछती है ऐना बिल हसन, मेरे अली कहाँ गए हैं। जब फिजा ने कहा कि अली को गिरफ्तार करके ले गए हैं, अली जनाब सैयदा उसी हालत में सारे से जाती है और वहां पहुंचने के बाद कहती है खल्लुअना बिल हसन, मेरे अबुल हसन को छोड़ दो, अगर नहीं छोड़ोगे तुम अपने बालों को खोल के तुम्हारे खिलाफ बद्दुआ कहेंगे। ये अली अजीम इमाम थे, सलमान से कहते हैं जाके बीबी से कहो उम्मत के खिलाफ बद्दुआ।
ألا لعنة الله على القوم الظالمين سيعلم الذين ظلموا أي منقلب ينقلبون خداوند اسخر کے بعد قبول فرما ہمارے گناہوں کو بخش دے ہماری توفیقات میں اضافہ فرما خداوند جہاں جہاں مسلمان ان کو اپنے حفظ امان میں رکھ خصوصا شیعان علی کو اپنے حفظ امان میں رکھ تکفیری افواج کی تمام صلاحیت کو نیست و نابود فرما امام کے ظہور میں تعجل فرما ربنا تقبل منا انک انت السلیم العلیم